कोरोना वायरस रोग COVID-19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
सहभागी श्रोता नमस्कार। कोरोना भाइरस रोग अर्थात COVID-19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति कार्यक्रम लहर हेलो भन्सिनामाको यो साताको नयाँ 12 श्रृंखलामा तपाईँलाई स्वागत छ। म सरिता। कोरोना भाइरस रोग अर्थात COVID-19 संक्रमण विश्वभरि फैलिसकेको छ। नेपालमा पनि संक्रमितहरूको संख्या दिनानुदिन बढ्दै गएको छ। अहिलेको यो अवस्थामा यसको संक्रमणबाट जोगिने उपायका बारेमा नयाँ एवं नवीनतम जानकारी दिने र यस सम्बन्धमा तपाईँका प्रश्न एवं जिज्ञासाहरूको जवाफ खोज्ने उद्देश्यका साथ रेडियो कार्यक्रम लहर भन्सिनामाको परिपूरक श्रृङ्खलाको रूपमा हेलो भन्सिनामा प्रस्तुति रचना र निर्माण गरिएको हो। यस कार्यक्रममा हामी कोरोना भाइरसको संक्रमण रोकथाम, संक्रमितको उपचार र उपचारपछि परिवार तथा समाजमा पुनर्स्थापना जस्ता महत्वपूर्ण सवाल सरोकारमा सूचना र जानकारीमूलक सन्देश दिने प्रयास गर्नेछौ। यो कार्यक्रम तपाईँले देशभरिका करिब 150 भन्दा बढी एफएम स्टेशनहरूबाट हरेक साता यसै समयमा नियमित सुन्न सक्नुहुन्छ। सहभागी श्रोता, गएको साता हामीले कोरोना भाइरस रोग COVID-19 विषयमा तपाईँका प्रश्न तथा जिज्ञासामा नेपालको पहिलो ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर रमेश कडेलका जवाफ अनि कोरोना भाइरस संक्रमणको शंकाका कारण क्वारेन्टिनमा बसेका तथा आइसोलेसनमा उपचारपछि घर परिवारमा फर्किएका व्यक्तिहरूको घर परिवारमा पुनर्स्थापनाको बेलामा अपनाउनु पर्ने सावधानी र सचेतता अनि समुदायको दायित्वका बारेमा संक्रमण रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीका उपयोगी सुझावहरू पनि सुनेका थियौ। कार्यक्रमको 12 श्रृङ्खलामा आज हामी कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा तपाईँका प्रश्न तथा जिज्ञासामाथि काठमाडौँ मेडिकल कलेजका एसिस्टेन्ट प्रोफेसर इन्टरनल मेडिसिन स्पेसलिस्ट डाक्टर सुभाष पन्तका जवाफ प्रस्तुत गर्नेछौ। त्यसै गरी धुम्रपान तथा मद्यपानको कुलत भएकाहरूमा कोरोना संक्रमणको जोखिम किन बढी हुन्छ र सावधानीका लागि के गर्ने भन्ने बारेमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जर्नलिस्ट डाक्टर फणिन्द्र प्रसाद बरालका उपयोगी सुझावहरू पनि सुन्नेछौ। साथमा अन्य सचेतनामूलक सामग्री पनि हामीसँग छन्। अबको करिब आधा घण्टा हाम्रो यो साप्ताहिक प्रस्तुति सँगै सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, तपाईँले कार्यक्रम हेलो भन्सिनामा सुनेर भन्सिनामाको फेसबुक पेज आइभीआर नम्बर 1660100457 र 9801100000 रेकर्ड गरेर अनि 3-7-1-7-1 अर्थात् 371-71 एसएमएस गरेर कोरोना भाइरस अर्थात् COVID-19 सम्बन्धित धेरैभन्दा धेरै जिज्ञासा रेकर्ड गराउनु भएको छ। जिज्ञासा पठाउने तपाईँ सबै श्रोताप्रति हामी आभारी छौँ। आशा छ तपाईँका जिज्ञासा मेटाउन र कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनको लागि उत्प्रेरित गर्ने हाम्रो यो प्रयासलाई आगामी दिनमा पनि यस्तै सहभागिता, सक्रियता र हौसला प्राप्त हुनेछ। अब भने तपाईँका तिनै प्रतिनिधिमूलक प्रश्न तथा जिज्ञासाहरूमा जवाफ लिउँ। काठमाडौँ मेडिकल कलेजका एसिस्टेन्ट प्रोफेसर इन्टरनल मेडिसिन स्पेसलिस्ट डाक्टर सुभाष पन्तबाट कुराकानीमा हुनुहुन्छ सहकर्मी यशोदा।
स्वागत छ तपाईँलाई कार्यक्रम हेलो भन्सिनामामा।
धन्यवाद।
सुरुवातमा म हरिमाया तामाङको प्रश्न राख्न चाहन्छु। उहाँले आइभीआर मार्फत प्रश्न गर्नु भएको छ। कोरोना संक्रमित बसेको ठाउँमा अन्य व्यक्ति जाँदा कोरोना सर्छ कि सर्दैन, कोरोना आफूलाई लागे नलागेको कसरी थाहा पाउने, केही मानिसहरूले खोक्दा वा ज्वरो आउँदा पनि कोरोना पो लाग्यो कि भन्ने डरमा छन्।
डब्ल्युएचओ र सिडिसी भन्ने जुन चाहिँ हाम्रो संस्था छ, उहाँले चाहिँ कोरोना सर्ने सबभन्दा बढी खतरनाक चिजहरू तिन प्रकारले डिभाइड गरेका छन्। नम्बर वान चाहिँ बिरामीको संसर्गमा डाइरेक्ट आउने, जस्तै छुने आएको चाहिँ बिरामीको खकार थुकसँग कतिको कन्ट्याक्ट भएको छ, प्रायः जस्तो चिजहरू चाहिँ हामी स्वास्थ्य कर्मीहरूबाटै हुन्छ। अर्को भनेको बिरामी बस्ने ठाउँ जस्तै ओछ्यान अनि बिरामीले युज गर्ने डस्टबिनहरू, बाथरुमहरू, तीबाट पनि सर्ने सम्भावना थुक र खकारहरूबाट चाहिँ भन्दा चाहिँ कम चाहिँ कमै छ, र सम्भावना तीबाट पनि सर्ने हुन सक्छ। प्रयोगमा आउने लुगाहरू तीहरूबाट पनि चिजबाट सर्ने सम्भावना बढी हुन्छ। सो यो चिजहरूलाई बारम्बार सफा गरेमा भाइरसहरू चाहिँ मर्न चाहिँ सक्छन्। नेपालमा त अलमोस्ट धेरैजनालाई चाहिँ लक्षण बिनै अब कन्ट्याक्टमा आएका मान्छेहरूबाट टेस्ट गर्दाखेरि देखेको छ। कोरोनाको मुख्य लक्षण जुन चाहिँ सुरुदेखि नै हाम्रो WHOले भने हिसाबले ज्वरो नम्बर एक, खोकी र सास फेर्न गाह्रो, यदि तिनटा लक्षण भयो भने चाहिँ अब बिरामीलाई चाहिँ सुरुवातमै कोरोना टेस्ट नगरे पनि यी बिरामीलाई कोरोना हुने सम्भावना बढी छ है भनेर हामीले त्यही अनुसार टेस्ट गर्नुपर्ने हुन्छ। अब नेपालको परिस्थितिमा चाहिँ अहिलेसम्म चाहिँ कुन कुन बिरामीलाई चाहिँ कोरोनाको टेस्ट गर्ने भन्ने एउटा प्रावधान बनाएको छन्, तिनमा चाहिँ यदि यो टाइममा चाहिँ ज्वरो, रुगा, खोकी र सास फेर्न गाह्रो भएर आउँछ भने चाहिँ ती बिरामीहरूलाई चाहिँ टेस्ट गर्नु अगाडि नै हामीले कोरोना हो भन्ने एउटा हाम्रो एउटा आशंका चाहिँ गर्नै पर्छ। यी बिरामीहरूलाई
त्यसै गरी विनिता शर्माले प्रश्न गर्नु भएको छ आइभीआर मार्फत, भीड़भाड़बाट भाइरस सर्छ भन्ने सुनेको छु र बजार जाँदा भीड़भाड़ हुन्छ, यस्तोमा कोरोना भाइरसबाट कसरी बस्ने भनेर।
अहिलेको एक दुई हप्ता यता मान्छेहरूले एकदम धेरै नै भिड गरिरहेछन्। भिडभाडमा पनि अब यस्तो छ, कोरोना सर्ने भनेको एकदमै क्लोज स्पेसहरूमा जस्तै हस्पिटलको वार्डहरूमा जहाँ चाहिँ पहिला कोरोनाको बिरामी छकै छन् त्यो क्षेत्रमा, अनि क्लिनिकहरूमा जहाँ चाहिँ कोरोनाको बिरामी कतै रिपोर्ट नआएर पनि कतै आइरह हुन्छन्, त्यो ठाउँहरूमा चाहिँ कोरोना सर्ने सम्भावना अलिक बढी नै हुन्छ। ती एरियामा चाहिँ हामीले बिरामीले पनि मास्क लाउनु पर्यो र जो मान्छे उहाँको कन्ट्याक्टमा हुन्छ उहाँले पनि मास्क लाउनु पर्यो। जहाँसम्म यो भिडभाडको एरिया छ, अब एक्लै आनन्दले ओपन स्पेसमा हिँड्नुहुन्छ भने त ओपन स्पेसमा हावाहरू चलिरहन्छ, त्योबाट सर्ने सम्भावना त कमै हुन्छ। तपाईँ यदि भिडभाडमा जानुहुन्छ भने कमसेकम सर्जिकल मास्क चाहिँ लाउनै पर्ने हुन्छ। अर्को चिज चाहिँ अब कमसेकम एक मिटरको डिस्टेन्स, 3.5 फुट डिस्टेन्स चाहिँ मान्छेहरूको बिचमा चाहिँ मेन्टेन गरिदिनु भयो भने चाहिँ अब यो कम सम्भावना चाहिँ सर्ने चाहिँ हुन्छ।
त्यसै गरी गङ्गा बहादुर खड्का हुनुहुन्छ, उहाँले SMS मार्फत प्रश्न गर्नु भएको छ। लकडाउन खुकुलो भएपछि धेरै मानिसहरू कार्यस्थलमा फर्किएका छन्, कार्यालयमा जाँदा वा काम गर्दा अपनाउनु पर्ने सावधानीहरू के हुन् भनेर प्रश्न गर्नु भएको छ।
भिडभाड बढी हुने कार्यालय जस्तै ब्याङ्कहरू भयो, अब यस्तो प्रायः सरकारी कार्यालय धेरै हुन्छन्, यीहरूमा पनि हामीले गर्नुपर्ने सावधानी मुख्यतया त हात धुने व्यवस्था प्रत्येक कार्यालयमा हुनै पर्यो। तपाईँ सुरुमा छिर्दाखेरि पनि हात धोरै छिर्नु पर्यो, कतै टेबल समातुन्छ, सोफा समातुन्छ, कतै कलम पेपर समातुन्छ भने बेला बेलामा सेनिटाइजरले 20 सेकेन्डसम्म हात सफा गर्नै पर्यो। दोस्रो चिज, यदि कोही मान्छे अपरिचित मान्छे या चिनेकै मान्छे आए पनि दूरी एटलिस्ट अलिक भने जस्तै 1 मिटर कमसेकम 3.5 फिट मेन्टेन गर्नु पर्यो। मास्क जो आउँछ उहाँलाई पनि लगाउनु पर्यो र आफूले पनि मास्क लाउनु पर्यो। मास्क अनिवार्य छ, हात धुने अनिवार्य छ र दूरी, यो तिनवटा चिज चाहिँ जहिले पनि जस्तो सुकै मान्छे भेट्दा पनि त्यसरी सरकारी या ब्याङ्कहरूमा चाहिँ तिनवटा चिजहरू मेन्टेन गर्नुभयो भने चाहिँ पर्ने सम्भावना चाहिँ अलिक कमै हुन्छ।
त्यसै गरी विष्णु पोखरेल हुनुहुन्छ कपिल वस्तुबाट, SMS मार्फत प्रश्न गर्नु भएको छ। कार्यस्थल जाँदा र आउँदा मास्क प्रयोग गरे पनि कार्यालयमा काम गर्दा भने मास्क कमैले प्रयोग गर्छन्, के यसो गर्नु उचित हो भनेर सोध्नु भएको छ।
को मान्छे कोरोना छ भन्ने कुरा हामीले अनुहारबाट थाहा हुँदैन, त्यही भएर हामीले प्रत्येक मान्छे चिनेको होस् या नचिनेको होस् उनीहरूलाई चाहिँ कोरोना चाहिएको मान्छेलाई होला भनेर प्रिभेन्सनको रूपमा हामीले मास्क लाउने, ह्यान्ड सेनिटाइज गर्ने र यो दूरी मेन्टेन गर्नै पर्ने हुन्छ। कोरोनाले केही गर्दैन भने जुन चाहिँ भ्रम छ एकदमै डरलाग्दो भ्रम छ, कार्यालय क्षेत्रमा जाँदाखेरि त झन् यो चिज त इम्पोर्टेन्ट हुँदा हुन्छ। सो अब यो दुई महिनालाई चाहिँ झन् यो तिनवटा चिजमा चाहिँ एकदमै ध्यान दिनु पर्यो हामीहरूले।
त्यसै गरी धनकुटाबाट हुनुहुन्छ धनु, उहाँले IVR मार्फत प्रश्न गर्नु भएको छ। मलाई 3 दिनदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने भइरहेको छ, यसो हुँदा मलाई कोरोना भाइरस लागेको हो कि होइन भनेर सोध्नु भएको छ।
लक्षणमा चाहिँ अहिले अब ज्वरो खोकी छ भने चाहिँ नम्बर 1 त्यो, नम्बर 2 चाहिँ तपाईँ कुन चाहिँ एरियामा हुनुहुन्छ त्यो एरियामा कोरोनाको जुन चाहिँ दर एकदमै धेरै छ भने तपाईँले टेस्ट गराउनु नै म सुझाव दिन्छु। खोकी र ज्वरो छ भने चाहिँ यी बिरामीहरूलाई चाहिँ कोरोनाको टेस्ट नगराइकन कोरोना होइन भने चाहिँ हामी दुःख चाहिँ हुँदैनौँ। डाक्टरसँग परामर्श गरेर कोरोनाको टेस्ट गर्नुपर्ने हो कि नै सुझाव चाहिँ लिनुपर्ने हुन्छ उहाँले।
अनि त्यसै गरी आशा चौधरीले SMS मार्फत, लक्षण नदेखिएको व्यक्तिबाट कोरोना सर्दैन भन्ने सुनेको छु हो भनेर प्रश्न गर्नु भएको छ।
कोरोना संक्रमण हुनको लागि चाहिँ त्यो जुन चाहिँ कोरोना संक्रमित व्यक्तिसँग चाहिँ 1 मिटर भन्दा कम दूरीको डिस्टेन्स मेन्टेन गरेको प्लस 15 मिनट भन्दा बढी कुराकानी यदि गर्नु भएको छ भने चाहिँ त्यसबाट सर्ने सम्भावना अलिक बढी हुन्छ। अर्को चाहिँ डाइरेक्ट फिजिकल कन्ट्याक्ट भन्छौँ, जुन चाहिँ बिरामीलाई छुने, गफ गर्ने, हात मिलाउने चिजहरू छ भने पनि अब संक्रमणको दर चाहिँ ती मान्छेहरूमा चाहिँ सर्ने चाहिँ अलिक बढी नै हुन्छ।
त्यसै गरी निर्मला विश्वकर्मा हुनुहुन्छ, फेसबुक मार्फत प्रश्न गर्नु भएको छ, कोरोना भाइरस संक्रमितहरू मध्ये कति प्रतिशतको अवस्था सामान्य हुन्छ भनेर प्रश्न गर्नु भएको छ।
निर्मलाजीको प्रश्नमा चाहिँ अब हामीले नेपालको एउटा कन्टेक्स्टमा त अलमोस्ट 90% भन्दा बढी नै मान्छेहरूलाई संक्रमणको लक्षणहरू देखिएको छैन। जुन चाहिँ हामीले सुरुमा भनेको छौँ, ज्वरो आउने, खोकी लाग्ने, तासुन गाह्रो हुने, प्रायः जस्तो सबै नेपालमा जति कोरोनाको बिरामीहरू छन् सबै कन्ट्याक्ट ट्रेसिङको रूपमा आएका छन्। कुनै पनि बिरामीहरू सुरुमा खोकी, ज्वरो र सासुन गाह्रो भएर केही बिरामीहरूलाई आइसोलेट गरेर टेस्ट गर्दाखेरि देखिएको छैन। त्यो अहिलेको स्थिति हेर्दाखेरि चाहिँ 90% भन्दा बढीलाई चाहिँ कोरोना संक्रमण व्यक्तिको चाहिँ खासै लक्षण देखिएको छैन।
कार्यक्रम हेलो भन्छी नामामा अहिले हामी तपाईँका प्रश्न तथा जिज्ञासामा इन्टरनल मेडिसिन स्पेसलिस्ट डाक्टर सुभाष पन्तसँग जवाफ लिइरहेका छौँ।
तीर्थराज छेत्री हुनुहुन्छ बर्दियाबाट, एसएमएस मार्फत प्रश्न गर्नु भएको छ, पीसीआर को रिपोर्ट ढिला आएको भन्दै कतिपय मानिसहरूलाई क्वारेन्टिनबाट घर पठाइदिन्छ तर घर गए पश्चात रिपोर्ट पोजिटिभ आउँछ, यसले त परिवार र समुदायमा कोरोना संक्रमण फैलिने र झनै त्रास सृजना गरेन र पीसीआर रिपोर्ट किन ढिला आयो भनेर प्रश्न गर्नु भएको छ।
हामीसँग कति एउटा ल्याब भन्ने छ, त्यसमा ल्याबमा कति क्षमता भन्ने कुरा पनि इम्पोर्टेन्ट छ। अब एउटा ल्याबले दिनमा कति टेस्ट गर्न सक्छ र कति सेसन, हामी एउटा दिनमा एउटा सेसनमा इक्जाम्पल मानौँ 70 पिसिआर हुन्छ र नेक्स्ट सेसनमा 70 भयो भने त्यो ल्याबको क्षमता 140 भयो। अब यहाँ चाहिँ ल्याबको क्षमता भन्दा केही गुणा बढी नै टेस्टहरू भइरहेछन्। अब यसमा चाहिँ इम्पोर्टेन्ट भनेको सरकारले ल्याबको क्षमता त्यही अनुसारले बढाउँदै गएको भए यो टेस्टहरू पेन्डिङ हुँदैन थियो होला। ल्याबको क्षमता लिमिटेड छ, ल्याबको ठाउँ पनि लिमिटेड छ, रिजन पनि हामी आफ्नो रिजन छ सबै बाहिरको भर पर्नुपर्ने हुन्छ, सबै चिजहरू इभन मेसिन रिजन सबै चिजहरू हामी बाहिरको विदेशी जनशक्तिको भर पर्नुपर्ने हुन्छ। उनीहरूले कति लिएको छ, कति रिजन लिएको छ, त्यही अनुसार हामीले टेस्ट गर्ने हो। अब यति धेरै मान्छेहरू क्वारेन्टाइनमा बसेका छन्, यति धेरै मान्छेको पिसिआर टेस्टहरू गर्नुपर्ने हुन्छ कि अब यसमा चाहिँ लिमिटेड जनशक्ति लिमिटेड रिएजन टेस्टहरूले गर्दाखेरि चाहिँ पेन्डिङ भएको छ। पेन्डिङ भएर मान्छेहरू आत्तिएर नम्बर वान, नम्बर टू चाहिँ अब टाइम पुगेर घर पुगेका छन्। अब त्यो टाइम पुगेर घर पुग्ने बित्तिकै त्यो बिरामी घर पुगेको 3-4 दिनमा रिपोर्ट आएको छ। त्यसको लागि त कि त अब नम्बर वान टेस्टको संख्या बढाउनु पर्यो, त्यो त बढाउनै पर्ने हुन्छ। अब एटलिस्ट तिनीहरू बाहिर निस्केपछि तिनीहरूलाई चाहिँ को रिपोर्ट नआइन्छ, तपाईँ छुट्टै कोठामा बस्नु, तपाईँ चाहिँ मास्क लगाएर बस्नु, फिजिकल डिस्टेन्स मेन्टेन गर्नु, एक्टिभिटी धेरै नगर्नु, बाहिर निस्किन काम नगर्नु भनेर प्रायसँग सम्झाएर पठायो भने चाहिँ अब त्यसको रिपोर्ट पछि आए पनि त्यसले खतरा त गराउँदैन। अब बिरामीले पनि अब म यहाँबाट निस्केपछि मेरो टेस्टको रिपोर्ट आएको छैन, म यो रिपोर्ट नआइन्छ सेपरेट ठाउँमा अलिकति मास्क लगाएर सेनिटाइज गरेर घुलमिल नभइकन बस्नु हुन्छ भने चाहिँ अब यो चिजको प्रब्लम पनि खासै आउँदैन, जान्छ
दिनेश राणा मगर हुनुहुन्छ, फेसबुक मार्फत प्रश्न गर्नु भएको छ, केही नेपालीहरूको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भए तापनि ज्यादै थोरैमा मात्र स्वास्थ्य समस्या देखिएको छ, मृत्यु भएकाहरूमा पनि थोरै जनामा मात्र गम्भीर वा जटिल प्रकारको स्वास्थ्य समस्या देखिएको छ, अन्य देशमा त संक्रमितको स्वास्थ्यमा धेरै जटिलता आउने, मृत्यु हुने भन्ने सुनेका थियौँ, नेपालमा किन यस्तो भएको होला?
पहिला सुरु भयो भन्नु पर्यो, किनकि पहिला चाहिँ अब जो जति कन्ट्याक्ट टेस्टिङमा आएको थियो तिनीहरूको टेस्ट गऱ्यौँ हामीले, तिनीहरूलाई आइसोलेट गरेर राख्यौँ अनि त्यही अनुसार डिस्चार्ज गऱ्यौँ। अब यो टेस्टको जुन चाहिँ दर पनि बढिरहेछ प्लस बिरामीको दर पनि बढिरहेछ, अब यो समुदायको लेभलमा स्टेज 3 र स्टेज 4 फैलियो भने चाहिँ अब तपाईँले भनेको जुन चाहिँ प्रश्न छ त्यसको उत्तर आउँछ, किनकि अब बल्ल यो फेज आउँदैछ जुन चाहिँ अब बिरामीहरू कति डरलाग्दो बिरामीहरू, निमोनियाको बिरामीहरू, आइसियूका बिरामीहरू, बिरामीहरू चाहिँ तुरुन्तै आइसियूमा जानु बित्तिकै मृत्यु दरहरू, यो चाहिँ अब बढ्ने फेज बल्ल सुरु हुँदैछ। विश्वमा चाहिँ अब अलमोस्ट आजको डाटा अनुसार चाहिँ 100 मान्छे मध्ये 5 मान्छे चाहिँ यस रोगबाट मर्ने गर्छन्। त्यो रेटको हिसाबले त नेपालमा अहिलेसम्म त धेरै नै कम छ, अलमोस्ट 24-25 मात्रै मरेका छन्, 10,500 बिरामीहरू भइसकेका छन्। यो सबै बिरामीहरू चाहिँ याद के गर्नु पर्यो हामीले भन्दाखेरि, यी बिरामीहरू चाहिँ हामीले समुदाय भन्दा नि यी बिरामीहरू चाहिँ कन्ट्याक्ट ट्रेसिङ गरेर जुन चाहिँ रिपोर्ट आएका बिरामीहरू बढी छन्। यी बिरामीहरू समुदायमा गएर ती समुदायका व्यक्तिहरू कतिको कमजोर, प्रेसरका बिरामी, सुगरका बिरामी, दमका बिरामी, बच्चा, बुढा, यिनीहरू मानिससँग कन्ट्याक्टमा आउने फेज बल्ल सुरु हुँदैछ। यी फेजहरूमा गएपछि अनि बल्ल यो मृत्युदर भन्ने चिज आगामी दिनहरूले अथवा साउनहरूले जनाउँछ कि कतिको पर्ने आउँछ भनेर।
त्यसै गरी भक्त बहादुर सुब्बा हुनुहुन्छ ताप्लेजुङबाट, उहाँले प्रश्न गर्नु भएको छ फेसबुक मार्फत। नेपालमा कोरोनाको संक्रमण चाहिँ 6 महिना अघिदेखि आइरहेकै छ र त्यसै गरी संख्या पनि बढ्दै गइरहेको छ। अब यो संख्या घट्छ वा बढ्छ, तपाईँहरूले केही अनुसन्धानहरू गर्नुभएको छ भनेर प्रश्न गर्नु भएको छ।
प्रत्येक दिनको जुन चाहिँ हाम्रो टेस्टको रेट र इन्फेक्सनको रेटले पनि जनाइरहेको छ कि यो संक्रमण बढ्ने क्रममा छ। अरू संक्रमण जस्तै कोरोना पनि एउटा पिक भन्ने रेट हुन्छ, जुन चाहिँ बढ्ने क्रम भएर एउटा म्याक्सिमम लेभल पुग्छ र त्यो लेभलसम्म एक दुई महिनासम्म मेन्टेन भएर फेरि घट्ने क्रम हुन्छ। हाम्रो त्यो लेभल पुग्न बाँकी नै छ, हाम्रो बल्ल अहिले बढ्ने क्रम छ, त्यो पिक हुने टाइम अझ बाँकी नै छ। अब त्यो टेस्टमा पनि भर पर्छ, प्लस मान्छेहरू कतिको आफ्नोलाई प्रोटेक्सन गर्छन् त्यसमा पनि भर पर्छ। अब संक्रमण बढ्ने कुरा त स्पष्ट देखिन्छ अहिलेको डाटाहरूले कि यो बढ्ने क्रममै छ। अब अलमोस्ट यो सरकारले त अब भदौसम्म त अलमोस्ट यो 40,000 पुग्नेछ भनेर छ संक्रमणको संख्या। त्यो हिसाबले पनि यो संक्रमणको दर चाहिँ निश्चय नै अब अहिले बढ्ने क्रममा छ।
कोरोना भाइरस रोग अर्थात् कोभिड 19 सम्बन्धी सहभागी श्रोताका जिज्ञासाको जवाफ दिनुभएकोमा काठमाडौँ मेडिकल कलेजका एसिस्टेन्ट प्रोफेसर इन्टरनल मेडिसिन स्पेसलिस्ट डाक्टर सुभाष पन्तप्रति हामी आभारी छौँ।
तपाईँ हाम्रो सचेतता, कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्यु गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बच्न के गर्ने?
खोक्दा हाच्छ्यु गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने, भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
कोरोना भाइरस रोगका बारेमा थप जानकारीका लागि पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1115 फोन गर्नुहोस्।
नआत्तिउँ तर सतर्क रहौ।
सहभागी श्रोता, अहिले हामी कोरोना भाइरस रोग अर्थात् कोभिड 19 विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति कार्यक्रम लहर हेलो भन्सिन आमा सुनिरहेका छौँ। कोरोना भाइरसले बालबालिका, युवा, वृद्ध वृद्धा, जुनसुकै उमेर समूह र अवस्थाका व्यक्तिहरूलाई पनि तुरुन्तै आक्रमण गर्न सक्छ। अझ दीर्घ रोगीलाई त यो भाइरस संक्रमणको जोखिम निकै उच्च छ। यति मात्र होइन, धुम्रपान र मद्यपान गर्ने व्यक्तिहरू पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ। विश्व स्वास्थ्य संगठनले पनि यो कुरालाई पुष्टि गरेको छ। अब भने हामी यही विषयमा धुम्रपान तथा मद्यपानको कुलत भएकाहरूमा कोरोना संक्रमणको जोखिम किन बढी हुन्छ र सावधानीको लागि के गर्ने भन्ने बारेमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जर्नलिस्ट डाक्टर फडिन्द्र प्रसाद बरालका उपयोगी सुझावहरू सुनौ।
यहाँलाई स्वागत छ कार्यक्रममा। अन्य देशमा कोरोना भाइरस संक्रमणको अवस्था हेर्दा चाहिँ वृद्ध वृद्धामा चाहिँ यसको संक्रमण बढी भए तापनि नेपालमा चाहिँ युवाहरूमा यसको संक्रमण बढी भएको पाइएको छ र यो सँगै मृत्यु हुनेमा पनि युवाहरूको संख्या नै बढी छ। के कारणले यस्तो भएको होला?
यो रोग भनेको जो मानिसको चाहिँ रोगसँग लड्ने क्षमता हामी इम्युन सिस्टम भन्छौँ होइन, त्यो कमजोर भएको अथवा अरू रोगसँग कोमोर्बिडिटी भन्छौँ, अरू रोग लागेको जस्तै मधुमेह, हाइपरटेन्सन लगायतका अरू जटिल रोग, किडनी सम्बन्धी रोग भएका मानिसहरू, चाहिँ अरू रोग लागेका मानिसहरू र एउटा चाहिँ बुढोपन होइन 60 वर्षभन्दा माथिका मानिसहरूमा चाहिँ सबभन्दा बढी जोखिम हुन्छ भनेर चाहिँ हामीले भनिराखेका छौँ। किन भन्दा यो सबै कुरा चाहिँ उसको चाहिँ रोगसँग लड्ने क्षमतासँगै जोडिन पुग्छ होइन। तर नेपालको कन्टेक्स्टमा चाहिँ किन त्यसो भइरहेको छैन भन्नुहुन्छ भने म अहिले मैले नेपालमा जति पनि केसहरू छन् अलमोस्ट 90% केसहरू चाहिँ विदेशमा आफू संक्रमित भएर अनि नेपाल आएर फर्केका मान्छेहरू हुन् र नेपालमै आएर नेपालमै एक संक्रमित व्यक्तिले अर्को नेपालमै बसेको ऊ विदेश नगएको मान्छेलाई सारेको भन्नेको अवस्था चाहिँ अराउन्ड 10% मात्रै छ अहिले। त्यो पनि उसको क्लोज कन्ट्याक्टलाई सारेको छ। भनेपछि अब अहिले हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि अहिले हाम्रा जति पनि भारत लगायत अन्य रूपमा गएर कामकाज गर्ने मानिसहरू हुनुहुन्छ सबै को हुन्छ भन्दाखेरि एकदमै युवा वर्गका मानिसहरू हुनुहुन्छ र उहाँहरू नै सबभन्दा बढी संक्रमित हुनुहुन्छ र नेपालमा बुढापाका अथवा अल्पमेल भएका मान्छेहरू त्यहाँ संक्रमण फैलिन अहिलेसम्म हामीले नेपाल सरकारले रोक्न सफल भएको छ आजका मितिसम्म म भन्ने छैन अहिले जबसम्म यङ पपुलेसन हामीले चाहिँ सबै यङ पपुलेसन चाहिँ स्वस्थ छन् भनेर पनि भन्न सकिँदैन नि त
होइन
जो कामले आवेदन गर्न गएका छन् उनीहरूमा चाहिँ जस्तै उहाँहरूको जहाँ रक्सी खाने बानी छ चुरो धेरै खाने बानी छ र उहाँहरूलाई पनि चाहिँ अब डायबिटिज छ हाइपरटेन्सन सुगर प्रेसर छ त्यस्तै अरू मुटु सम्बन्धी रोग छ भने उहाँहरूको चाहिँ जोखिम त बढ्यो त्यसै कारणले गर्दाखेरि चाहिँ अब केही मृत्यु भए पनि ओभरअल इन्टरनेसनली डाटामा चाहिँ हामी त्यति धेरै डराउनु पर्ने लेस देन 1% इन्फेक्टेड पपुलेसनको मात्रै मृत्यु भएको हुनाले भएको कारण पनि त्यही हो भने भन्नुभयो
यहाँले धुम्रपान र मद्यपानको प्रसङ्ग जोड्दै गर्दाखेरि चाहिँ मद्यपान तथा धुम्रपान गर्ने व्यक्तिहरूमा कोरोना भाइरस संक्रमण र संक्रमणमा पनि जटिल स्वास्थ्य समस्या आउन सक्ने सम्भावना चाहिँ कस्तो हुन्छ र यो चाहिँ किन हुन्छ
वास्तवमै हामीले पहिलेदेखि जान्दै आएको कुरा के हो भने हाम्रो फोक्सोलाई चाहिँ धुम्रपानले असर गर्छ फोक्सो बिग्रिन्छ अनि फोक्सोको जुन नर्मल फङ्सन चाहिँ यसको कम भएर जान्छ इभन फोक्सोको क्यान्सरसम्म हुनसक्छ लगायतका कुराहरू तपाईँ हामीले पहिलादेखि नै जान्दै आएको कुराहरू हुन्छ अब मुख्य यो कोरोना भाइरसको इन्फेक्सनले असर गर्ने अङ्ग भनेको पनि फोक्सो नै हो भनेपछि अलरेडी एउटा डिजिज अङ्गलाई कुनै इन्फेक्सनले पनि फेरि त्यहीँबाट एट्याक गयो भने त्यसले काम नगर्ने अवस्थामा पुग्ने चान्स भनेको एकदमै हाई हुन्छ त्यस कारणले गर्दाखेरि पनि अलरेडी एउटा स्वस्थ मानिसमा उसले चाहिँ आफ्नो रोगलाई डिफेन्ड गर्न सक्ने क्षमता र धुम्रपानको कारणले गर्दाखेरि चाहिँ डिजिज जुन फोक्सो छ त्यसले चाहिँ रोगलाई लड्ने क्षमताको कुरा गर्दाखेरि र त्यो बिग्रिने चान्सको कुरा गर्दाखेरि त्यो पक्कै पनि बढी हुन्छ र त्यसको चाहिँ एउटा सिनर्जिस्टिक रिस्क भन्छ उसको आफ्नै रिस्क त छँदै थियो त्यो माथि सङ्क्रमणको रिस्क पनि त्यही अर्गनमा परेको कारणले गर्दाखेरि त्यसबाट हुने कम्प्लिकेसन्सहरू बढी आएर चाहिँ मृत्यु हुने चान्स बढी हुन्छ त्यस कारणले गर्दाखेरि अब जसले चुरोट खाइरहेको बानी छ त्यो चुरोटले यसै पनि फोक्सोलाई असर गरेको हुन्छ र यो असर भएको फोक्सोमा चाहिँ भाइरसले पनि त्यहाँ सङ्क्रमण गर्दाखेरि यो सिभियर भएर कम्प्लिकेटेड भएर चाहिँ मृत्यु बढी हुन्छ
जस्तो मद्यपान तथा धुम्रपान गर्ने व्यक्तिहरूमा चाहिँ कोरोना भाइरस संक्रमणका लक्षणहरू अलिक फरक हुन्छन् अथवा अरू मानिसमा देखिने खालका जस्तै हुन्छन् र यस्ता व्यक्तिहरूले चाहिँ कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि के कस्तो सावधानी अप्नाउनु पर्छ
संक्रमण भएपछि संक्रमणका लक्षणहरूको कुरा गर्दाखेरि त सुक्खा खोकी लाग्ने ज्वरो आउने र श्वास प्रश्वासमा गाह्रो हुने भन्ने मुख्य लक्षणको साथसाथै अन्य चाहिँ अब स्वादमा होइन टेस्टमा पनि फरक पनि आउने र अन्य विभिन्न शरीरका कुनै पनि लक्षणहरू देखिन सक्ने भन्ने खालको कुराहरू छ एउटा स्वस्थ मानिस छ उसको कुनै समस्या छैन पक्षमा कुनै समस्या छैन उसले धुम्रपान मद्यपान पनि गर्दैन ऊ एकदमै स्वस्थ छ भनेदेखि त्यो उसको रोगसँग लड्ने क्षमता एकदम राम्रो भएको कारणले गर्दाखेरि उसलाई सिम्टम्स आउँदा पनि सामान्य खोकी लाग्ने अब त्यस्तो सास फेर्न गाह्रै हुने अक्सिजनै चाहिने अवस्थामा नपुग्ने तर चाहिँ आफ्नो इम्युनिटीले त्यसलाई चाहिँ निको पार्ने खालको चाहिँ इन्भाइरोमेन्ट हुन्छ भने त्यो अलरेडी चाहिँ डिमिज पर्सन छ होइन जोसँग अरू रोगहरू पनि पहिलेदेखि छन् र उसको चाहिँ बानी मध्यमा धुम्रपान गर्ने खालको छ भनेदेखि चाहिँ उसकोलाई चाहिँ त्यो सामान्य लागेको एट्याक भएकोले पनि सिम्टम्स एकदम सिभियर हुन् तपाईँलाई अरू एउटा स्वास्थ्य मानिसलाई सामान्य खोकी मात्रै लागेको छ सुक्खा खोकी लागेको छ भने उसलाई चाहिँ सास फेर्नै गाह्रो भएर चाहिँ उसलाई अक्सिजनै चाहिने लेभलमा पुर्याउने सम्भावना चाहिँ बढी हुन्छ भनेदेखि सिम्टम्स सिभियरिटी चाहिँ गाह्रै हुन्छ उनीहरूलाई तर सिम्टम्स चाहिँ त्यही नै
यो संक्रमणबाट जोगिनको लागि चाहिँ कस्तो सावधानी अप्नाउने जो चाहिँ मद्यपान र धुम्रपानको सेवन गर्नुहुन्छ विशेष गरी उहाँ व्यक्ति
हजुर हाम्रो विभिन्न कुलतहरू छन् अहिले हाम्रा चाहिँ जुन बानी बेहोराहरू होइन हाम्रो ती हेबिटहरूलाई न्यूनीकरण गर्नलाई यो एउटा अवसर पनि हो है मैले के भन्न खोजेको भनेदेखि हामी चुरोट धेरै पिउँथ्यौँ रक्सी धेरै खान्थ्यौँ भने ए होइन यो खाने मान्छेहरू र यो चुरोट पुग्ने मान्छेहरू त बढी मृत्यु हुने रहेछन् त एउटा सानो सामान्य रोग लाग्दा पनि भन्ने खालको चाहिँ सन्देश अहिले आम पब्लिकमा गएको छ एउटा बाटो त्यो होइन अनि अब अर्को भनेको चाहिँ हामी स्वस्थ हुनुपर्ने रहेछ नि त होइन स्वस्थ हुनको लागि हाम्रो जीवनशैलीको कुरा छ हाम्रो खानपानको कुरा छ होइन तिनीहरू पनि अब विभिन्न योग चिकित्साको कुराहरू छन् बडीलाई फिट राख्ने होइन ओभरवेट अन्डर वेटको कुराहरूलाई चाहिँ करेक्सन गर्ने कुराहरू होइन रेगुलर रूपमा व्यायाम गर्ने कुराहरू हामीले खाने खानाहरू सन्तुलित खाना भन्छौँ होइन को रूपमा चाहिँ खानुपर्ने रहेछ भन्ने कुराको जुन चेतना अहिले आम पब्लिकलाई आएको छ त्यो कुरा चाहिँ हामीले अहिले ठ्याक्कै यही पोइन्टमा स्ट्रेस गऱ्यौँ, यसलाई फोकस गऱ्यौँ र यसलाई चाहिँ हामीले प्राथमिकतामा राख्न सक्यौँ भने यसको कारणले गर्दाखेरि अहिले अरू डिजिजहरू जस्तै नसर्ने रोगको प्रकोपको कुरा छ त्यसलाई पनि धेरै कम गर्न सकिन्छ। त्यसै कारणले गर्दा हामीले यसलाई चाहिँ एउटा अपर्च्युनिटीको रूपमा लिएर चाहिँ भोलिका दिनहरूमा हामीले यो रोग चाहिँ कम गर्नलाई मद्दत पुग्ने खालको एक्टिभिटीहरू अगाडि बढाउनु जरुरी छ। डाटाले पनि यो हरेक उसले पनि भन्दाखेरि चाहिँ यो चुरो खाने मान्छे होइन रक्सी खाने मान्छेको मृत्यु दर यसरी बढेको देख्दाखेरि त मान्छेलाई त हिजो खाने पानी थियो भने पनि हामी त आफू त प्याद मरिँदैछ लु भएन यो त छोड्न सक्दैन। आफ्नो कुलतलाई चाहिँ हटाउन चाहन्छ भने त आफैले गर्न सक्यो त्यो धेरै राम्रो, आफैले गर्न सकेन भने चाहिँ चिकित्सकको चाहिँ परामर्शमा र डक्टरको सल्लाहले गरेर पनि उसले छोड्न सक्ने भयो। कोरोनाकै नाममा भए पनि हामीले हाम्रो चाहिँ नानी बेहोरालाई सुधार गर्ने कुरा, हाइजेनिक प्र्याक्टिस गर्ने कुरा, हात धुने कुरा र अब हरेक केही सर्फेसमा छोइसकेपछि हात धुने, दिनमा चारचोटि पाँचचोटि चाहिँ साबुन पानीले हात धुने भन्ने बित्तिकै तपाईँको जुन मुख्य कारण भनेको त रोगको कम्युनिकेबल डिजिज सार्ने एउटा माध्यम भनेको त हाम्रो खानपिन र सरसफाइ नै हो। अब यो कुरालाई हामीले सुधार गर्ने बित्तिकै अरू डिजिजलाई पनि कम गर्न सकिन्छ।
धुम्रपान तथा मद्यपान गर्ने व्यक्तिहरूमा कोरोना भाइरस संक्रमणको जोखिम र बस्ने उपायका बारेमा महत्वपूर्ण जानकारी दिनुभएकोमा स्वास्थ्य सेवा विभाग एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ कन्सल्टेन्ट मेडिकल जर्नलिस्ट डाक्टर फडिन्द्र प्रसाद बरालप्रति हामी आभारी छौँ। कोभिड 19ले धुम्रपान तथा मद्यपान गर्नेहरूलाई बढी प्रभावित गर्दछ किनकि यसले मानिसको फोक्सोलाई आक्रमण गर्दछ र धुम्रपान गर्नेहरूमा पहिले नै फोक्सोको रोग वा फोक्सोको कार्यक्षमतामा कमी आइसकेको हुन सक्छ जसले गर्दा गम्भीर बिरामी हुने जोखिम पनि यसले बढाउँछ। यसबाहेक धुम्रपान गर्ने क्रममा धुम्रपान गर्नेहरूले दूषित चुरोट छोएको हातले ओठलाई छुन्छन् जसले गर्दा हातबाट मुखमा भाइरस सर्ने सम्भावना बढ्दछ। त्यसै गरी न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययन जुन चीनका 1,900 कोभिड 19 बिरामीहरूमा गरिएको थियो त्यस अध्ययनले बताए अनुसार धुम्रपान नगर्नेहरूको तुलनामा धुम्रपान गर्नेहरूमा कोभिड 19 गम्भीर जोखिम 3 गुणा बढी भएको पाइएको छ। त्यसैले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि धुम्रपान तथा मद्यपान सेवनकर्ताले यसको कुलतलाई त्याग्नुपर्छ र साबुन पानी, सेनिटाइजर, भौतिक दूरी कायम राख्ने जस्ता सावधानीहरू पनि अपनाउनु पर्छ। सहभागी श्रोता, तपाईँका मनमा पनि कोरोना भाइरस रोग अर्थात् कोभिड 19 सम्बन्धी कुनै पनि प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई पठाउनुहोस् है। तपाईँका प्रश्न जिज्ञासामाथि विज्ञ विशेषज्ञको जवाफ लिएर हेलो भन्ची नामाको आगामी श्रृङ्खलामा समेट्ने प्रयास गर्नेछौँ। प्रश्न तथा जिज्ञासा के कसरी कहाँ सोध्ने त सुनौ यो छोटो जानकारी।
कोरोना भाइरस रोग कोभिड 19 बारेमा तपाईँका मनमा कुनै पनि प्रश्न वा जिज्ञासा छन् भने हामीलाई अहिले नै सोध्नुहोस्। प्रश्न जिज्ञासा सोध्नका लागि भन्सीनामाको फेसबुक पेज वा मेसेन्जरमा BHANCHHIN AAMA अर्थात् भन्सिन आमा सर्च गरेर त्यस पेज वा मेसेन्जर मार्फत आफ्नो प्रश्न राख्न सक्नुहुन्छ वा तपाईँले एसएमएस गरेर पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। एसएमएस गर्नको लागि मोबाइलमा BAN टाइप गरी एक स्पेस छोडेर आफ्नो जिज्ञासा अनि नाम र ठेगाना लेखी 37171 पठाउनुहोस्। तपाईँका प्रश्न जिज्ञासा लिनको लागि यी सबै माध्यमहरू 24 घण्टा उपलब्ध छन्। तपाईँलाई सजिलो हुने कुनै पनि माध्यमबाट हामीलाई आफ्नो प्रश्न जिज्ञासा पठाउनुहोस् है। तपाईँका प्रश्न एवं जिज्ञासाको समाधान हामी हेलो भन्सी नामाको अर्को साताको खण्डमा समेट्ने प्रयास गर्नेछौ। प्रस्तुत कार्यक्रम हेलो भन्सी नामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सुआहारा परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट निर्माण गरिएको हो।
सहभागी श्रोता, आज समेटेका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईँको लागि उपयोगी भयो होला भन्ने आशा हामीले गरेका छौँ। जाँदा जाँदै कोरोना भाइरस संक्रमणको अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल गरौं भन्दै कोरोना भाइरस रोग अर्थात् कोभिड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति हेलो भन्सी नामाको यो साताको 12 श्रृङ्खलाबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू यशोदा पवन सतीश सुशीला रमेश माया दिनेश र उपेन्द्र सहित म सरिता पनि बिदा माग्छु। अर्को साता कोरोना भाइरस रोग अर्थात् कोभिड 19 को संक्रमण रोकथाम तथा उपचारका सवालमा विभिन्न जानकारीको साथमा आजकै समयमा फेरि आउनेछौ। नमस्ते।
भन्सिनामा परिवारकै स्वास्थ्यका लागि